आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
मित्र, आज पनि तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु तपाई सबै परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। त आउनुहोस् हामी छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, आज पनि हामी तपाईँको अनुग्रहको परिणाम स्वरूप यो बिहानी पख देख्न सकिरहेका छौं र यो सुवर्ण मौका पाइरहेका छौं तपाईँको वचनबाट वचन सुन्ने, मनन गर्ने। प्रभुजी, हामी हरेकलाई हाम्रो हृदय, हाम्रो मन खोलिदिनुहोस् ताकि हामी तपाईँको वचनको रहस्य बुझ्न सकौं र बुझ्ने ज्ञान दिनुहोस्, सुन्ने मन दिनुहोस्। धन्यवाद दिँदै यो प्रार्थना प्रभु येशु ख्रिष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 123 130 अध्यायसम्मबाट देख्न गइरहेका छौं। मित्र, सबभन्दा पहिले भजन संग्रह 123 125 अध्यायसम्मबाट समिष्ट रूपमा हेर्नेछौ, जहाँ हामी देख्छौ यात्रीले मन्दिरको देख्छ, त्यसपछि सियोन पर्वतको देख्छ र अन्तिममा यरुसलेमको सुरक्षामा उभिन्छ। यी भजनहरू पनि तीर्थयात्री भजनहरूको भाग हो र यसले ती तीन भजनहरूको सानो झुप्पाको रचना गर्दछ जुनले एउटै कथाको बताउँछ। भजन 123 आशाको आँखा भनिएको छ किनभने मन्दिर दृश्यमा आउँछ र इसरायलका सन्तानहरू आफ्ना आँखाहरू परमेश्वर कहाँ आशामा फर्काउँछन्। मन्दिर परमेश्वर कहाँ पुग्ने साधन वा माध्यम थियो। भजन संग्रह 123 एक पदमा भनिएको छ, हे स्वर्गीयको सिंहासनमा विराजमान हुनुहुने तपाईतिर म आफ्नो आँखा उचाल्छु। जसरी यहाँ भनिएको छ, भजनकारले यो स्पष्ट बनाइरहेका छन् कि परमेश्वर मन्दिरमा सीमित हुनुहुन्न, उहाँ यरुसलेममा बाकसमा हुनुहुन्न। आलोचकहरू गलतमा छन् जब तिनीहरू भन्छन् कि इसरायलले यहोवा परमेश्वरलाई स्थानीय ईश्वरको रूपमा विचार गर्थे जो तिनीहरूका यरुसलेमको सानो मन्दिरमा बस्दथ्यो। भजनकारले अति नै पर्याप्त रूपमा स्पष्ट बनाइरहेका छन् कि इसरायलले त्यस्ता कुराहरूमा विश्वास गरेनन्। भजनकार उहाँलाई यसरी सम्बोधन गर्छन्, हे स्वर्गीयको सिंहासनमा विराजमान हुनुहुने यात्री, तीर्थयात्री मन्दिरको दृश्यभित्र आउँछन् तर यसले उसलाई आफ्नो आँखा परमेश्वर कहाँ स्वर्गीयमा उठाउन बाध्य गर्छ। यो थाहा पाउँदै कि परमेश्वर स्वर्गीयमा बस्नुहुन्छ, मन्दिर चाहिँ खालि परमेश्वर कहाँ पुग्ने एक माध्यम मात्र थियो। आगे पद्रीमा भनिएको छ, जसरी नोकरहरूका आँखाले आफ्ना मालिकको हाततिर हेर्दछन् र नोकरनीका आँखाले आफ्नी मालिकनीको हाततिर हेर्दछन्, त्यसरी नै जबसम्म उहाँले हामी माथि कृपा गर्नुहुन्न तबसम्म हाम्रा आँखाले त परमप्रभु परमेश्वरतिर हेर्दछन्। मित्र, जब तपाई कसैको निम्ति काम गरिरहनु भएको हुन्छ, तपाई घड़ी हेर्नुहुन्छ र आफ्नो मालिकलाई हेर्नुहुन्छ, अनि जब मालिकले तपाईले हेरिरहेको बेला तपाईले निश्चय नै बिना चलाकी, बिना आलस काम गर्नुहुन्छ। मित्र, हामी कतिजना त्यस्तो जीवनयापन गरिरहेका छौं यो मान्दै कि परमेश्वरले हामीलाई हेरिरहनु भएको छ। मित्र, यो कुराको याद राखौं कि परमेश्वर हामीलाई हेरिरहनु भएको छ, हामी सधैँ उहाँको नजरमा हुन्छौं। अनि तीन पदमा भनिएको छ, हामी माथि कृपा गर्नुहोस् हे परमप्रभु हामीमाथि कृपा गर्नुहोस् किनकि हामीलाई साह्रै हेला भएको छ। यी परमेश्वरका सन्तानहरू विश्वमा तिरस्कृत घृणित भएका छन् हेला भएका छन् र अहिले तिनीहरू यरुसलेममा आइरहेका छन्। तिनीहरू कृपाको माग गरिरहेका छन्। यो कुराको थाहा पाउँदै तिनीहरू पापीहरू हुन् र तिनीहरूलाई परमेश्वरको अनुग्रहको आवश्यक छ। चार पदमा भन्छन् सुखमा बस्नेहरूका गिल्लाले र अहंकारीहरूका हेलाले हाम्रा मन अत्यन्तै भरिएको छ। इसरायल अहिले यरुसलेममा आउँछ यानि आशाको नजरमा आँखामा तिनीहरू त्यस जनका हेरिरहेका छन् जो स्वर्गीयमा विराजमान हुनुहुन्छ। मित्र आज के हामी त्यस दिशातिर हेरिरहेका छौं? त्यसपछि 124 अध्यायतिर पनि लागौं। भजन 123 चाहिँ आशाको आँखा हो जुनले भविष्यतिर हेरिरहेको छ। त्यस्तै गरी भजन 124 चाहिँ भूतकालको आँखा हो यानि भूतकालमा तिनीहरूप्रति परमेश्वरको कृपाको इतिहासको पुनर्वलोकन। 124 एकदेखि तीन पदमा भनिएको छ परमप्रभु हाम्रा तर्फ नहुनु भए त इसरायलले अहिले भनोस् परमप्रभु हाम्रा तर्फ नहुनु भए त जब मानिसहरू हाम्रा विरूद्धमा उठेथे तब तिनीहरूले हामीलाई जिउँदै निल्ने थिए जब तिनीहरूको रिस हाम्रो विरूद्धमा उठेको थियो। जब इसरायलीहरूले आफ्ना पछाडिका भूतकालका इतिहासमा हेर्छन् त यो अति नै स्पष्ट छ कि परमेश्वर तिनीहरूको जीवनमा चाल चल्नुभयो तिनीहरूको निम्ति यरुसलेममा आराधना गर्न जान सम्भव बनायो। यसको निम्ति तिनीहरू परमेश्वरलाई धन्यवाद दिइरहेका छन् परमेश्वरको त्यो सुरक्षाको निम्ति त्यो उहाँको अगुवाईको निम्ति। पचारमा भनिएको छ तब बाढ़ले हामीलाई बगाइहाल्ने थियो नदी हामी माथि भएर जाने थियो। यी चाहिँ लाल समुद्रको बाढ़ र यर्दन नदीको बाढ़हरू वा त्यो परिस्थितिहरूको बाढ़हरू थियो जुनमा तिनीहरूले धेरै पल्ट भएको आफैलाई पाए। अनि छ पदमा भन्छन् हामीलाई तिनीहरूका दाराका शिकार बन्न नदिनुहुने परमप्रभु धन्यका हुनुहुनेछ। तिनीहरू जान्दछन् कि परमेश्वरले नै तिनीहरूलाई सहायता गर्नुभएको छ सुरक्षा दिनुभएको छ। आठ पदमा भनिएको छ हाम्रो गुहार स्वर्गीय र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुको नाउँमा छ। इसरायलका सन्तानहरू सृष्टिकर्तालाई आराधना गरिरहेका छन् जसले स्वर्गीयहरू र पृथ्वीहरू बनाउनुभयो। यो अति नै सुन्दर सानो भजन हो। अहिले 125 जब तीर्थयात्रीले सियोन पर्वतलाई देख्छ उसको हृदय भविष्यको लागि प्रोत्साहित हुन्छ। हाम्रा आफ्नै हृदयहरूको लागि यसलाई हामी अहिलेको समयमा ल्याउन सक्छौं र यो भन्न सक्छौं फिलिपी 1:6 पदमा भनिएको छ यसै कुरामा मेरो दृढ़ विश्वास भएर कि जसले तिमीहरूका एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशु ख्रिष्टको दिनसम्ममा त्यो सिद्धत्व ल्याउनु हुनेछ। त्यसलाई सुरक्षाको गीत भनिन्छ र यो इसरायल राष्ट्रको पुनस्थापनको अगमबाड़ी हो। भजन 125 एक पदमा भनिएको छ परमेश्वरमा भरोसा राख्नेहरू चाहिँ सियोन डाँडा जै छन् जो कहिले डग्दैनन् तर सदा सर्वदै रहिरहन्छ। यो तीर्थयात्रीहरू टाढाको मुलुकबाट आएका छन्। जब तिनीहरू आउँदाखेरि तिनीहरूले दूरीबाट यहुदाका पर्वतहरू पहाड़हरू डाँडहरू देखे त्यसपछि तिनीहरूले यरुसलेमको वरिपरि रहेका पर्वतहरू डाँडहरू देखे र अहिले तिनीहरूले वास्तवमा सियोन पर्वतलाई देख्न सक्छन्। तिनीहरू यरुसलेमतिर आइरहेका छन् र यो यरुसलेम शहरलाई स्पष्ट रूपमा देख्न सक्छन्। दुई पदमा भनिएको छ जस्तो यरुसलेमको चारैतिर पहाड़हरू छन् त्यस्तै अबदेखि उसो र सधैँभरि परमप्रभु आफ्ना मानिसहरूका चारैतिर हुनुहुन्छ। मित्र यो भजन ती व्यक्तिहरूको धन्य आशा भरोसा सहितको अचम्मको भजन हो जसले आफ्नो भरोसा सियोन पर्वत झैं कहिले नडग्ने नबदलिने दृढ़ स्थिर यहोमा राख्छन् परमेश्वरमा राख्छन्। त्यसपछि भजन 126 अध्यायतिर पनि लागौं यो चाहिँ बाबेलको बन्धुवा कैदबाट तिनीहरूको फर्काईपछि हर्ष आनन्दको गीत हो। भजन संग्रह 126 एक पदमा भनिएको छ जब परमप्रभुले सियोनको कैदलाई फर्काएर ल्याउनुभयो तब हामी त सपनामा भए जस्तै भयौं। तिनीहरू परमेश्वरको कृपा र सहायताले आफ्नो मुलुक यरूसलेममा फर्कन सके। यो तिनीहरूको निम्ति सपना जस्तै थियो। तिनीहरूले यसको विश्वास नै गर्न सकेका थिएनन्। दुई पदमा भन्छन्, तब हाम्रो मुख हाँसोले र हाम्रो जिब्रो गानले भरिए। तब तिनीहरूले जाति जातिका बीचमा भने, परमप्रभुले तिनीहरूका निम्ति ठूला ठूला काम गर्नुभएको छ। अहिले तिनीहरू संसारलाई साक्षी दिन चाहन्छन्। अनि तीन पदमा भनिएको छ, परमप्रभुले हाम्रा निम्ति ठूला ठूला काम गर्नुभएको छ, हामी आनन्दित छौं। मित्र, बाबेलको कैद बन्धुवापछि आफ्नो मुलुकमा फर्किआउने इसरायलका बाँकी रहेका भक्त इसरायलीहरू रेमनेन्टले यो भजनको अर्थको पूरा गर्दैनन्। यसले तिनीहरूको राष्ट्र पुनस्थापनको पनि हेर्दछ, जब तिनीहरूका मसीह प्रभु येशू ख्रिष्ट फर्किआउनुहुन्छ। अनि पद चारदेखि छमा भनिएको छ, हे परमप्रभु, दक्षिणका नदीहरू बगेझै हाम्रो कैदलाई फेरि फर्काइदिनुहोस्। रुँदै छर्नेहरू आनन्दले कराउँदै कटने गर्नेछन्। छर्नालाई रुँदै बिउ बोकेर लैजानेले आफ्ना बेटा बोकेर आनन्दले कराउँदै फेरि घर आउनेछन्। मित्र, डाक्टर गाबालियनको यो भजनको निष्कर्षमा टिप्पणीको उद्धृत गर्न चाहन्छु। भजनको पुस्तक पाना संख्या 456 अनुसार, अगमबाड़ीको यो भजनको अत्यन्त सुन्दर छ अनि यसको अन्त्य अति नै गजबको छ। हामीले सबभन्दा पहिले उहाँको बारेमा सोच्नुपर्छ, जो नम्रतामा आउनुभयो र आँसुसहित अमूल्य बिउ छर्नुभयो। केवल पिताले मात्र जान्नुहुन्छ कि हाम्रो प्रभु येशूले धेरै आँसुहरू गोप्य प्रार्थनामा उहाँको उपस्थितिमा झार्नुभयो। अनि यो बिल्कुल पूर्णतामा पूर्ण रूपमा हामी स्वयंको निम्ति पनि लागू गर्न उचित कुरा हो। त्यसकारण हामी पनि रुँदै रुँदै बिउ छरौं। अर्को शब्दमा परमेश्वरको वचनको उहाँको सेवा कामहरूको छरौं। यस्ता असल काम गर्ने कुरामा हामी थकित नहौ, किनकि ठिक समयमा हामी कटनी गर्नेछौ यदि हामी हरेस खाँदैनौ भने। त्यसपछि भजन संग्रह 127 अध्यायतिर लागौ। यसको मुख्य विषय हो परमेश्वर बिना बिल्डिङको भवनको व्यर्थता। यो अर्को महान तीर्थयात्री भजन हो। हामी सबभन्दा उच्च उचाइ यानि उच्च स्थानमा छौं। जब हामी मन्दिरको क्षेत्रमा र यरूसलेममा सियोन पर्वतमा पुग्छौं, तर यो भजनले हामीलाई स्वर्गीय स्थानहरूमा ल्याउँछ। यो भजन आज हाम्रा दिनमा हामीसँग पनि लागू छ र यसले हामीलाई परमेश्वरमाथि सम्पूर्ण भरोसाको प्रकट गर्दछ। यो भजन धेरै महत्वपूर्ण अवसरहरूमा प्रयोग गरिन्दछ, कुनै घर, चर्च वा भवन समर्पणमा वा शादी विवाहमा इत्यादि। 127:1-2 पदमा भनिएको छ, परमप्रभुले घर नबनाउनु भए त बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्। परमप्रभुको सहरको रक्षा नगर्नु भए त पाले व्यर्थमै जागो रहन्छ। बिहान सबेरै उठ्छ, राति अबेर विश्राम गर्न जान र परिश्रमको रोटी खान तिमीहरूलाई व्यर्थै छ, किनकि उहाँले नै आफ्ना प्रियलाई निन्द्रा दिनुहुन्छ। यो पदहरूमा व्यर्थ शब्द तीनपल्ट प्रयोग भएको छ। मित्र, हरेक कुरा व्यर्थ छ यदि परमेश्वर त्यसमा हुनुहुन्न भने। हरेक कुरा उहाँमा र उहाँका आशिषहरूमा आश्रित छ। उहाँमा पूर्ण भरोसा गर्न कति असल कुरा हो। प्रभु येशूले मती 6:31-34 पदमा भन्नुभएको छ, त्यसकारण के खाउँला कि के पिउँला कि के पहिरौंला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले मात्र यी सब थोक खोज्छन्। किनभने तिमीहरूका स्वर्गीयका पिताले तिमीहरूलाई यी सबै थोकको दरकार छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूलाई थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। यस भजनमा हामी बच्चाहरूको संकेत पाउँछौ। जब तीर्थयात्रीहरू यरुसलेममा गए, उसले आफूसँगै आराधना गर्न लिएर गएथे। तीन पदमा भनिएको छ, हेर छोराहरू त परमप्रभुले दिनुभएको हक मात्र हुन्, गर्वको फल चाहिँ उहाँको इनाम हो। यहाँ तीर्थयात्री आफ्नो पत्नी र बालबच्चा तिनीहरू सबैजना यरुसलेममा परमेश्वरलाई धन्यवाद दिन्छन्। चार र पाँचमा भनिएको छ, वीर योद्धाको हातमा भएका काँडा झैं युवा अवस्थाका छोराहरू हुन्छन्। त्यो मानिस धन्यको हो जसको थोक्रो तिनले भरिएका हुन्छन्। मूल ढोकामा आफ्ना शत्रुहरूसित बोल्दा तिनीहरू लाजमा पर्ने छैनन्। उसका बालबच्चाहरूले उसलाई रक्षा गर्नेछन्। मित्र, तपाईंलाई रक्षा गर्ने बच्चाहरू पाउने कुरा कति सान्त्वनाको कुरा हो। अमित्र, यो भजन लेख्ने भजनकारले जनसंख्या वृद्धिको विस्फोटको बारेमा केही पनि जान्दैनथे। त्यसपछि हामी भजन संग्रह 128 पनि लागौं, मिठो प्रिय परिवार। लुथरले यसलाई विवाह गीत भने, यसले खुशी परिवार जीवनको वर्णन गर्छ। त्यसपछि प्रभुको आशिषको पुकारको दिन्छन्। यो खुशी परिवारको तस्वीर हो। यसको आधार जगको ध्यान दिनुहोस्। भजन संग्रह 128 एक पदमा भनिएको छ, हरेक जो परमप्रभुदेखि डराउँछ, जो उहाँको मार्गमा हिँड्छ, त्यो धन्यको हो। त्यो कुन कुरा हो जुनले परिवारलाई खुशी बनाउँछ? कस्तो जगको बसाल्नु पर्छ? मित्र, परिवारहरूको निम्ति, विशेष गरी जवान परिवारहरूको निम्ति त्यहाँ विभिन्न प्रकारका आम सभाहरू छन्। तिनीहरूले त्यहाँ सिकाइने कुरो हो केही निश्चित विधिहरूको अप्नाएर निश्चित प्रणालीहरूमा आफैलाई समायोजित गर्नुपर्छ। मेरो मित्र, तपाईँले कहिले पनि खुशीको परिवार, ह्याप्पी फ्यामिली पाउन सक्नुहुन्न जबसम्म त्यस घरमा, त्यस परिवारमा परमेश्वरको भय छैन। जबसम्म परिवारका सदस्यहरू परिवारको मार्गमा दिन प्रतिदिन हिँड्दैनन्, मनोवैज्ञानिक रूपमा ती कुरालाई मिलाउने कामले मात्र कति पनि काम खाँदैन। मलाई यसले एकजना मानिसको याद दिलायो। जब उसलाई प्रश्न सोधियो कि कसरी उसले त्यति लामो उमेरसम्म जिउन सके, उसले भन्यो, किनभने ऊ आफ्नो घरबाट बाहिरको जीवन बिताउँथे। उसले व्याख्या गरे कि जब उसले र उसको पत्नीले विवाह गर्दा तिनीहरूले निर्णय गरे, बाचा बाँधे कि हरेक समय जब तिनीहरू झगडा गर्छन्, ऊ घरबाट बाहिर जानेछन्। त्यसकारण उसले भने, मैले घर परिवारबाट बाहिरको जीवन जिएको छु। अमित्र, त्यो नै खास समाधान होइन। त्यस घरमा, परिवारमा परमप्रभुको भय हुनै पर्छ। भनिएको छ पद्धतिमा, किनकि तैंले आफ्नो हातको कमी खानेछस् त सुखी हुनेछस् र तलाई असलै हुनेछ। पति कमाउँछ र आफ्नो परिवारको निम्ति खानपानको प्रबन्ध गर्दछ। अनि तीन पदमा भनिएको छ, तेरो स्वास्नी फल दिने दाग जस्तै तेरो घरको भित्रपट्टि हुनेछ, तेरा छोरा छोरीहरू तेरो टेबलको वरिपरि भद्राक्षका मुनाहरू जस्तै हुनेछन्। यदि त्यहाँ कुनै परिवार वेदी फ्यामिली अल्टर छ भने त्यो यहाँ छ। मित्र, आज धेरै परिवारहरूले आफ्नो प्रभुसँग बिताउने समय प्रार्थनामा, वचन पढाइमा बिताउने तरिकाको मलाई मन पर्दैन। परिवारहरू हतार हतारमा एकसाथ भेला हुन्छन् र केही शास्त्रको पदहरू पढ्छन्, त्यसपछि हरेक हरेक आफ्नो बाटोतिर हतार हतार लाग्छन्। मित्र, यो खास उचित होइन। यो खालि औपचारिकता मात्र हुन्छ जुन म विश्वास गर्छु कि प्रभु मन पराउनुहुन्न। यो पदमा पति पत्नी र बाल बच्चाहरू मेचको वरिपरि भेला भएका छन्। यो सुखी अनि हर्षित परिवारको तस्विर हो जो परमप्रभुदेखि डराउँछ र उहाँको मार्गमा हिँड्छन्। चार पदमा भनिएको छ, हेर परमेश्वरको डर राख्ने मानिसहरू त्यस्तै आशीर्वादी हुनेछन्। मित्र, जबसम्म त्यहाँ परमेश्वरप्रति आदरणीय भय र आज्ञाकारिता हुँदैन, कहिले पनि सुखी खुशीको परिवार हुने छैन। बाल बच्चाहरूले थाहा पाउँछन्, कि तिनीहरूका आमा बुबाले प्रभुलाई प्रेम गर्छन् या गर्दैनन्, उहाँको सेवा गर्छन् या गर्दैनन्, उहाँको आज्ञा पालन गर्छन् या गर्दैनन्, उहाँ तिनीहरूको जीवनमा महत्वपूर्ण हुनुहुन्छ या हुनुहुन्न। मित्र, ईश्वरीय भक्त जीवनको लागि कुनै प्रतिस्थापन वा साटोमा राख्ने कुरा छैन। तपाईले चाहे अनुसार सबै सभारमा जान सक्नुहुन्छ, तर तपाईले कहिले पनि सुखी र खुशीको परिवार प्राप्त गर्न सक्नुहुन्न जबसम्म परमेश्वरसँग तपाईँको सम्बन्ध ठिक छैन। जब तपाई परमेश्वरसँग ठिक सम्बन्धमा हुनुहुन्छ, यसले तपाईलाई अचम्भित पार्नेछ कि कति धेरै तपाईँका समस्याहरू आपसे आफैलाई सम्हाल्नेछ, ठिकठाक गर्नेछ। यसपछि हामी बाइबल अध्ययन भजन संग्रह 129 र 130 अध्यायतिर पनि लागिहालौं। भजन 129मा तीर्थयात्री आफूमाथि परमेश्वरको हात र उसको जवानीको पुनरावलोकन गर्दछन्। यो साथै इसरायलको कष्टको दुःखको तर तिनीहरू नष्ट नभएको तस्वीर हो। मूसाद्वारा देखिएको जलिरहेको पोथ्रा परमेश्वरका मानिसहरूको अचम्मको सुरक्षाको चिन्ह हो। ओ, यहाँ हामीसँग कस्तो तस्वीर छ! परमेश्वरले तीर्थयात्रीहरूलाई रक्षा गर्नुभएको छ र तिनीहरू आराधना गर्न यरूसलेममा छन्। 129:1-2 पदमा भनिएको छ, तिनीहरूले मेरो बाल्यावस्थादेखि मलाई धेरै चोटि कष्ट दिएका छन्। अब इसरायलले भनोस्, तिनीहरूले मेरो बाल्यावस्थादेखि मलाई धेरै चोटि कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजय भएका छैनन्। इसरायल नष्ट भएन किनभने परमेश्वरले तिनीहरूलाई रक्षा गर्नुभएको थियो। त्यसपछि भजन 130 पनि लागौं। यो अघिल्लो भजनसँग अति नै निकटतामा सम्बन्धित छ। यो भजनले परमेश्वरको कृपाको बताउँछ। परमेश्वरको यानि परमेश्वरले मानिसलाई मृत्यु र पापको गहिराईबाट बचाउनु भएको छ र यो उहाँले मानिसको कामको आधारमा गर्नुभएको छैन। 130:1 पदमा भनिएको छ, हे परमप्रभु, गहिरा ठाउँहरूबाट मैले तपाईँको पुकार गरेको छु। परमेश्वरलाई धन्यवाद होस् कि उहाँले हामीलाई हाम्रा अपराधहरू अनुसार दण्ड दिन गइरहनु भएको छैन। यदि परमेश्वरले हामीलाई त्यस तरिकामा दण्ड दिनुभए हामी सबै निन्दित हुनेथ्यौं, गुम हुनेथ्यौं। मित्र, उहाँको कृपाको कारण उहाँले हामीलाई बचाउनुहुन्छ, उद्धार गर्नुहुन्छ। 4:6 पदमा भनिएको छ, तर तपाईँको डर मान्न तपाईसित क्षमा पनि छ। म परमप्रभुको बाटो हेर्छु, मेरो आत्माले बाटो हेर्छ र उहाँको वचनमा म आशा गर्छु। पालेले बिहानको बाटो हेरेको भन्दा बढी नै मेरो आत्माले परमप्रभुको बाटो हेर्छ। त्यो अनुग्रह जुनले हामी अन्य जातिहरूलाई उद्धार गर्नुहुन्छ भन्ने त्यही अनुग्रहले इसरायलको राष्ट्रलाई पनि बचाउनुहुनेछ, उद्धार गर्नुहुनेछ। त्यो दिन आइरहेको छ जब इसरायलको गहिराईबाटको पुकार चितकारको उत्तर दिइनेछ। ख्रिष्ट सियोनमा फर्किआउनुहुनेछ र याकुबबाट अधर्मीपन हटाउनुहुनेछ। रोमी 11:26-28 पदमा भनिएको छ, औ यसरी सारा इसरायल बाँच्नेछ, जस्तो लेखिएको छ, छुटकारा दिने सियोनबाट आउनुहुन्छ, उहाँले याकुबबाट अधर्मीपन हटाउनुहुनेछ। औ तिनीहरूसँग मेरो करार यही हो, जब म तिनीहरूका पापहरू हरण गर्नेछु। सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर शत्रुहरू हुन्, तर चुनावको हिसाबले चाहिँ पिता पुर्खाहरूका खातिर तिनीहरू प्रिय हुन्। मित्र, माक्लिस अवधिमा तिनीहरू पालेले बिहान बाटो हेरेको भन्दा बढ़ी नै तिनीहरूलाई छुटकारा दिइयोस्, बचाइयोस् भन्नको खातिर परमप्रभुलाई पर्खनेछन्, हेर्नेछन्। तपाईँ र म पनि त्यो उज्यालो र बिहानको ताराको उदयको लागि पर्खन्छौ, प्रतीक्षा गर्छौ, जो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ, जो आफ्ना जनहरूको निम्ति आउनुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
धरतीको बोझ छैन नि सन्ति मुक्ति।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रभु जन्मिए आज दाउदको सहरमा, गइहेर चिन्न प्रभुलाई पहिले नजरमा। हाँस खेल गर्दै भनिदेऊ समाचार सबैमा, धरतीको बोलाउ चैलाने जन्मिए मुक्ति दाता, मानिसको छोरा दिएर गरिबको चैमा।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।